نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. چلتے ہیں آج کے ٹارگٹ پہ. سورة الاعراف آیت نمبر 171 سے شروع ہوگا. ابھی تک ہم نے سورة الاعراف میں قوموں کے حالات دیکھے, کس طرح سے ایک کے بعد ایک قوم بستی گئی اور اللہ تعالیٰ نے ان کو زمین سے بالکل اس طرح سے اٹھا دیا کہ جیسے کبھی وہ بستے ہی نہ تھے. اب یہاں ہم نے اصحاب سبت کے قصے کے بعد جو بات پڑھنی ہے وہ پھر بنی اسرائیل کی ہسٹری کی کچھ باتیں جو پہلے ہو چکی. وَإِذْ نَطَقْنَا الْجَبَلَ فَوْقَهُمْ, اور جب وہ وقت بھی یاد کرو جب ہم نے پہاڑ کو ہلا کر ان پر چھا دیا تھا, گویا کہ وہ چھتری ہے. وہ یہ گمان کر رہے تھے کہ وہ ان پر آ پڑے گا. اس وقت ہم نے ان سے کہا جو کتاب ہم تم کو دے رہے ہیں اس کو مضبوطی سے تھامو. دیکھیے تیسری دفعہ سورۃ بقرہ میں آیت 93 63 اور اب سورۃ الاعراف آیت 171 میں خصو ما آتینا کم بکوا. یہ مجھے اور آپ کو کیا یاد دلا رہا ہے کہ مشکل حالات میں قرآن کو چھوڑو نہیں, دین کو چھوڑو نہیں. جو لوگ دین کو اور اللہ کی کتاب کو اس طرح کا کھیل بنا لیں کہ وہ اس کو چھوٹی چھوٹی مجبوریوں کے نام پہ چھوڑ دیں اور ایک تماشا بنا لیں کہ بس آج ہماری یہ مجبوری آج ہماری یہ, اللہ کا دین ایک مظلوم بچے کی طرح راستہ دیکھے اور ہم اپنے ذاتی چھوٹے موٹے کاموں میں پڑ جائیں, تو ایسی قوم کبھی بھی فلاح نہیں پاتی. اللہ تعالیٰ کہتے ہیں مضبوطی سے پکڑو تاکہ تم بچ جاؤ. اور اسی سے انشاءاللہ آپ کے اندر بھی کمٹمنٹ آتی ہے. جب ایک انسان کسی چیز کو کمٹمنٹ کے درجے پہ نبھاتا ہے تو اللہ تعالیٰ اس کی مدد ضرور کرتا ہے. دنیا میں بھی آپ دیکھیے کسی انسان کو اگر آپ دیکھ لینا کہ وہ اپنے مقصد میں جتا ہوا ہے تو لوگ اس کے راستے سے ہٹتے ہیں. میں اس کو کیسے سوچتی ہوں کہ جب آپ روڈ پہ تیز گاڑی چلاتے ہیں تو ہر دوسری گاڑی آپ کو راستہ دے رہے گی کہ اس کو جانے دو اس کو جانے دو, ہم اس کو نہیں روک سکتے. جب ہم اپنے مقصد میں اتنے سچے ہیں کہ ہم اس کتاب کو مضبوطی سے تھام لیتے ہیں تو پھر نتیجہ کیا نکلتا ہے کہ لوگ ہمیں راستہ دے دیتے ہیں. جب تک ہم دوسروں کی نبضیں دیکھتے رہتے ہیں, اچھا فلاں خوش ہے میرے سے, اچھا میرے اس قرآن پڑھنے سے شوہر خوش ہیں, اچھا وہ ناراض تو نہیں, میری ساس کا موڈ کیسا ہو گیا, تو یاد رکھیے وہ بھی پھر آپ کو بتائیں گے کہ آپ کتنے اہم ہیں ان کے لیے یا وہ آپ کے لیے کتنے اہم ہیں. عموماً آپ دیکھیے کہ ہم قرآن کیوں پڑھتے ہیں, ہم قرآن کیوں پڑھتے ہیں, ثواب کے لیے پڑھتے ہیں, برکت کے لیے پڑھتے ہیں. لیکن اگر آپ دیکھیں کہ اس کتاب کو آپ نے قوت کے ساتھ تھام لیا تو پھر ان شاء اللہ تعالیٰ آپ کو فائدہ ہوگا. جب ہم کمپرومائزنگ بن جاتے ہیں, لبرل کا لیبل لے لیتے ہیں, تو پھر ہم دین کو مضبوطی سے نہیں پکڑتے. مثلا آپ دیکھیے کہ ایک جگہ ہے کچھ لوگ بیمار ہیں, ان کو ایسپرین چاہیے. آپ کیا کریں کہ ایک ایک کے پاس دو چار چھ لوگ جتنے بیمار ہیں ان کو آپ ایسپرین کی گولی دے دیں تاکہ وہ صحت یاب ہو جائیں؟ یہ تو پاسیبل ہے. لیکن کوئی کہے کہ اتنی سی گولیوں سے تو صرف 8-10 لوگ خوش ہوں گے, تو ہمیں تو ابھی شہر میں پتہ نہیں اور بھی کتنے لوگ بیمار ہوں گے, ان سب کو ہی دینی چاہیے اور ویسے بھی پھر وہ سب ہم سے خوش ہوں گے. وہ کیا کرے کہ وہ مین سورس آف واٹر جہاں سے پانی آ رہا ہے اس میں وہ 5-6 گولیاں اسپرین کی ڈال دیں, تو کیا ہوگا؟ وہ ڈائلیوٹ ہوگا, اتنا ڈائلیوٹ ہوگا کہ وہ جن 5-6 کو صحت ملنی تھی ان کو بھی نہیں ملے گی. نتیجہ کیا نکلے گا کہ جب وہ صحت نہیں ملے گی تو ساری گروہ بیمار ہو جائے گا. اس کے برعکس اگر تھوڑے سے جو بیمار لوگ تھے جو واقعی صحت مند ہونا چاہتے تھے اگر آپ ان کو پیور فارم میں وہ میڈیسن دے دیتے, ہو سکتا ہے وہ ٹھیک ہوتے, ریپل افیکٹ ہوتا اس کے بعد دوسروں تک پہنچتے پہنچتے ساری ٹھیک ہوتے. آج کے دور میں جو خضوع ما آتیناکم بقوہ کے راستے کی ایک بہت بڑی رکاوٹ یہ ہے کہ قرآن کا وہ ورژن پیش کرو کو جو غیروں کو اچھا لگتا ہے, جو نان مسلمز کو پسند ہو وہ کر لو تاکہ بہت سارے لوگ اسلام میں آ جائیں. آپ بتائیے کہ جب آپ نے اسلام کو ڈائلیوٹ کیا ایسپرین کی طرح تو وہ آ بھی گئے آپ کی ان ساری چیزوں کی وجہ سے, تو وہ کون سے اسلام کو قبول کریں گے؟ کیا اللہ کے اسلام کو؟ نہیں, وہ آپ کے ڈائلیوٹیڈ اسلام کو قبول کریں گے. نتیجہ کیا نکلا؟ صحت ہوئی؟ نہیں. آج وہ لوگ جو یہ مختلف ٹرمینالوجیز بنا کے کہ وی آر لبرل مسلمز, وی آر کمپرومائزنگ مسلم, وی آر دس, وی ڈونٹ وانٹ ٹو بی فنڈامینٹلز, تو آپ دیکھیں یہ عمارت ہے اگر آپ اس کی فاؤنڈیشن نکال دیں تو یہ گر جائے گی نا. یس وی نیڈ ٹو بی فنڈامینٹلز. وائی؟ کیونکہ ہم تب جب تک اپنی دین کی بنیاد کو مضبوط نہیں کریں گے بات نہیں بنے گی. اگر جب دین کی عمارت نہ رہے تو پیچھے کیا رہتا ہے؟ افسوس کی بات ہے کہ آج بنیادوں میں اور روٹس پہ کام کرنے کی وجہ لوگ ڈیکوریشن پہ کام کر رہے ہیں, ان کو زینت والا دین اچھا لگتا ہے, باہر سے لگتا ہے. تو اللہ تعالیٰ کہتا ہے کافروں کی مرضی کا ورژن پیش کرو گے وہ پھر بھی تم سے خوش نہیں ہوئے, ہونا ہوتا تو آج تک ہو چکے ہوتے. تقریباً 300-400 سال سے مسلمان ان کو خوش کرنا چاہتے ہیں, نہ اللہ سے عزت ملی نہ لوگوں سے ملی, تو ذلت سے بچنے کا راز امت وسط کو مشورہ ہے خذو ما آتیناکم بقوۃ. اس کتاب کو آج جتنی مضبوطی سے پکڑنے کی ضرورت ہے اور جتنے مضبوط ہاتھوں سے اس کتاب کو تھامنے کی آج ضرورت ہے شاید کبھی ہسٹری میں نہ ہوئی, کیونکہ آج کا مسلمان دوسروں کی دیکھا دیکھی وہ باتیں بولنے لگ گیا جو کبھی مسلمانوں نے نہ بولی. اور آپ دیکھیے وذکروا لفظ پہ بھی تھوڑی سی توجہ کیجئے, اس میں سے نصیحت لو, ڈسکشنز نہ کرو, اس کتاب کے اوپر بحثیں نہ کرو, یہ کتاب تمہارے لیے ایک ریمائنڈر ہے, تم اس کو لے کر چلو. اس کے بعد ایک واقعہ ہے جو مجھے اور آپ کو شاید یاد نہ ہو لیکن ہم میں سے ہر ایک کے ساتھ وہ ہو چکا, اور یہ وہ واقعہ ہے جس کی بنیاد پہ اللہ تعالیٰ ہم سب کو مسلم دیکھنا چاہتا ہے. اور وہ کیا ہے تھوڑا سا سمجھ لیجئے. آدم علیہ السلام کو جب اللہ تعالیٰ نے پیدا کیا پھر ان کی پشت پہ ہاتھ پھیرا, جب ہاتھ پھیرا تو قیامت تک جو بچے پیدا ہونے تھے جیسے میں اور آپ ہیں, وہ ان سب کی روحیں ریت کے ذروں کی طرح میدان میں پھیل گئی تھی, جس میں میری بھی روح تھی, آپ کی بھی تھی, دنیا کے بگڑے سے بگڑے کی بھی تھی, پہلوں کی اگلوں, یعنی ایچ اینڈ ایوری ون پرسن, ہم سب کی روحیں وہاں آ گئی. پھر اللہ سبحانہ تعالیٰ نے ان سب کی روحوں سے ایک کوسچن کیا تھا, وہ کوسچن ادھر 172 میں, وَإِذْ أَخَذَ رَبُّكَ مِن بَنِي آدَمَ مِن ظُهُورِهِمْ, اور اے نبی لوگوں کو یاد دلاؤ وہ وقت جبکہ تمہارے رب نے بنی آدم کی پشتوں سے ان کی نسل کو نکالا اور انہیں خود ان کے اوپر گواہ بناتے ہوئے پوچھا تھا, یہ کوسچن تھا, کیا میں تمہارا رب نہیں ہوں, الستو بربکم قالوا بلا شہدنا, انہوں نے کہا ضرور آپ ہی ہمارے رب ہیں اور ہم اس پر گواہی دیتے ہیں, یہ ہم نے اس لیے کیا کہ کہیں قیامت کے روز تم یہ نہ کہہ دو کہ ہم تو اس بات سے بے خبر تھے, یا یہ نہ کہنے لگو کہ شرک کی ابتدا تمہارے باپ دادا نے ہم سے پہلے کی تھی اور ہم بات کو ان کی نسل سے پیدا ہوئے, پھر کیا آپ ہمیں اس قصور میں پکڑتے ہیں جو غلط کار لوگوں نے کیا, دیکھو اس طرح ہم نشانیاں واضح طور پر پیش کرتے ہیں اور اس لیے ایسا کرتے ہیں کہ یہ لوگ پلٹ آئیں. یہ ہے وہ وعدہ جو اللہ نے حجت تمام کی, اللہ تعالیٰ نے پورا پروٹوکول دے دیا اس وجہ سے کہ کل کو یہ نہ کہے کہ چونکہ اللہ آپ نے مجھے کسی ہندو گھر میں پیدا کیا, میں ہندو تھا, آپ نے عیسائی گھر میں پیدا کیا, نصارہ میں کیا, مسلمان گھر میں کیا. آج ہم یہ کوسچن کرتے ہیں نا کہ جو جس خاندان میں پیدا ہو گیا بس اس کو وہی رہنا چاہیے, لیکن یہ وعدہ ہمیں وہ رہنے نہیں دیتا. اب آپ میں سے کچھ سوال کر سکتے ہیں کہ ہمیں تو وہ وعدہ یاد ہی نہیں ہے, تو میں آپ سے پوچھتی ہوں کہ آپ کو اپنی پیدائش یاد ہے؟ جس دن آپ کی ماں نے جنم دیا آپ کو یاد ہے؟ آپ اپنی ماں کو کیسے پہچانتے ہیں؟ کس کو پتا ہے کہ اسی عورت نے مجھے پیدا کیا تھا؟ نہیں, ہم اپنے ماں باپ کے کہنے پہ اعتبار کرتے ہیں, تو کیا اللہ کے کہنے پہ اعتبار نہیں کریں گے؟ اور یہی ہے وہ وعدہ جس کو فطرہ بولتے ہیں, انسٹنکٹ بولتے ہیں. اللہ کے نبی نے فرمایا ہر بچہ اسی پر پیدا ہوتا ہے. دعا کیجئے کہ اللہ تعالیٰ ہمیں اسی کو بھرنے کی دعوت دے. یہ جو لوگ ریورٹ ہوتے ہیں نا وہ اسی وعدے کی بنیاد پہ ہوتے ہیں. یہ بالکل میں آپ کو چھوٹی سی مثال سے سمجھانا چاہوں گی کیونکہ بات بڑی اہم ہے. آپ دیکھیے کہ آپ بالکل برینڈ نیو کمپیوٹر خرید کے لاتے ہیں لیپ ٹاپ کی صورت میں, تو اس میں کچھ بھی تو نہیں ہوتا الا یہ کہ چند بیسک چیزیں انہوں نے مائکروسافٹ ورڈ کچھ ڈال دیا اور کچھ ایسی چیزیں, آپ کو پہلے سب چیزیں اس کے اندر انسٹال کرنی پڑتی ہیں, 2-3 دن لگ جاتے ہیں اس میں ہر چیز کو ڈالیں. اگر آپ کو پیلٹاک سننا ہے تو آپ کو پہلے وہ ڈاؤن لوڈ کرنا پڑتا ہے, اگر آپ کو مکسلر سے سننا ہے تو مکسلر ڈاؤن لوڈ کرتے ہیں نا. اب وہ جب آپ کے کمپیوٹر کے ڈیٹا میں وہ چیز چلی گئی تو جو ہی آپ وہ چیز کھولیں گے وہ کھل جائے گی. اگر پاور پوائنٹ کا آپ نے اندر سسٹم نہیں ڈالا تو پاور پوائنٹ کھولیں گے تو ایرر آئے گا. بس اللہ نے ہم سب کے برین کے ڈیٹا میں توحید کو انسٹال کر دیا, یہ ورک کے ساتھ کھلتی ہے, یہ نکلتی ہے. تو ہمارا اور آپ کا پھر کام کیا ہے؟ ایز امت وسط ہم نے لوگوں کی میموری میں سے یہ وعدہ نکال کر ان کو یاد دلانا ہے. اٹس سو سمپل. اس لیے کبھی کسی کو دین کی دعوت دینا تو توحید سے علاوہ ادھر ادھر نہ ہو, کیونکہ توحید کا اللہ نے وعدہ لیا ہوا اور یہ ان کو فوراً ہی یاد بھی آ جائے گا, اور اللہ تعالیٰ ہمیں اسی کی توفیق عطا فرمائے. اس کے بعد آگے ایک شخص ہے جس کو اللہ نے دین دیا, علم دیا, کتابیں دی, لیکن وہ اس کے تقاضے پورے نہ کر سکا, نفس غالب آ گیا. ذرا پڑھ کے دیکھتے ہیں کیسی مثال دی اللہ تعالیٰ نے. وَاتْلُ عَلَيْهِمْ نَبَأَ الَّذِي آتَيْنَاهُ آيَاتِنَا فَانْسَلَخَ مِنْهَا, اور اے نبی ان کے سامنے اس شخص کا حال بھی بیان کرو جس کو ہم نے اپنی آیات کا علم عطا کیا تھا مگر وہ ان کی پابندی سے نکل بھاگا, آخرکار اللہ شیطان اس کے پیچھے پڑ گیا یہاں تک کہ وہ بھٹکنے والوں میں شامل ہو گیا. نوٹ کیجئے, اللہ نے کتاب دی, سمجھایا, بات ہوئی, لیکن اس کے تقاضے نہیں پورے کر سکا, اس کو مشکل لگا وہ دین. یہ جو لفظ ہے نا این صلاحا, تھوڑا تھوڑا کر کے کسی چیز سے نکل جانا, سانپ کا اپنی کھال کو بدلنا, یعنی لمحہ لمحہ بدل گیا. अल्लाह सुबहाना ताला ने उसको इस किताब पे अमल करने की दावत दी, वो इफ्स एंड बट्स में पड़ गया। अच्छा फिर क्या होगा, नहीं निकाल दो, नहीं ये नहीं होगा आज का दौर, इसको निकाल दो, ये आज नहीं होगा, ये वो नहीं होगा। यानी ऐसा शख्स जिसको अल्लाह किताब की सूरत में इल्म दे दे, फिर वो उसमें अमल ना करने के बहाने ढूंढे, ये उस शख्स की मिसाल है। और अल्लाह मुझे और आपको कभी ऐसे लोगों में ना करें। मिसाल देखिए कितनी सख्त है, जो ही आप किताब पर अमल छोड़ेंगे शैतान आपके पीछे पड़ेगा। देखिए अमल जो है ना, ये एक जैकेट की तरह इल्म को पुख्ता करता है। अमल करते जाएंगे आपकी ये जैकेट आपको शैतान से दूर करती रहेगी। जो लोग कुरान को इस सोच से पढ़ते हैं कि अमल करेंगे, अल्लाह की पनाह में आ जाते हैं, फिर अल्लाह उनको अपनी पनाह में लेता है, शैतान उनसे मायूस होता है। इसके बरक जो कहते हैं लो देखते हैं जरा कुरान क्या कहता है, लो चलो लो जरा सुन के आते हैं, देखते हैं पढ़ते हैं। तो याद रखिए, जो कुरान को तनकीद की नजर से सुने और सिर्फ अपने पहले से मालूम इल्म को टैली करने के लिए पढ़े, उसको फायदा नहीं होता। जो ही शैतान उसके पीछे लगा, अब हुआ क्या, फिर देखिए कि उसको शैतान ने किस हद तक गुमराह कर दिया। फरमाया, अगर हम चाहते थे इन आयतों के जरिए से बुलंदी अता करते, मगर वो तो जमीन ही की तरफ झुक कर रह गया और अपनी ख्वाहिश नफ्स ही के पीछे पड़ा रहा। देखिए इसी किताब पर अमल से तो इज्जत मिलनी थी, इसको हाईलाइट कर इस पे वो शेर फिट होता है कि इन्नल्लाह यरफा बिहा, हदीस है बेसिकली, और शेर भी एक है कि अल्लाह ताला इस किताब के जरिए लोगों को इज्जत देता है और इसी किताब के जरिए से जलील कर देता है। जो कौम किताब छोड़ती है अल्लाह उसको छोड़ देता है। जो कौम अपनी किताब को हिस्सों बखरों में बांट लेती है ना, अफतू में नून अभी बात दिल किताबी व तक फूरन अभी बात, कुछ पे अमल करेंगे कुछ पे नहीं, अल्लाह उस उम्मत को फिर इस तरह धजियों में बखेर देता है, इख्तलाफात का शिकार हो जाती है वो कौम। और इसी तरह से जो ये सोचता है कि किताब मेरी दुनिया के रास्ते की रुकावट है, इसको उतार दो, जिस दुनिया को लेने के लिए उसने किताब को छोड़ा था, अल्लाह कहता है ये इज्जत तो उसको मिलनी थी इस किताब पे अमल की सूरत में। मुझे अलामा इकबाल का एक शेर यही है कि वो दुनिया में मुअज्जज थे साहिब कुरान होकर, और तुम जलील हुए तारिक कुरान होकर। बिल्कुल तारिक कुरान की एक मिसाल यहाँ बयान कर दी। अल्लाह ताला से दुआ करते हैं कि अल्लाह ताला हमें हकीकत में इस किताब के साथ जोड़ के रख दे और हम इसका फंदा कभी भी अपनी गर्दन से ना उतारें। आप जरा इमेजिन कीजिए, जो किताब पे अमल नहीं करता उसकी कैफियत क्या होती है, वो दुनिया के पीछे भागा। और दुनिया क्या है, ग्रीडनेस। कुत्तों में, जानवरों में से कुत्ता जो जानवर है वो एक किस्म में ग्रीड और हिर्स का सिंबल है। इसीलिए अल्लाह सुब्हान तआला ने यहाँ उसी को जोड़ा, कैसे शख्स की मिसाल के फमसल हु कमसल कल्ब, तो इसकी मिसाल तो उस कुत्ते की सी हो गई कि अगर तुम इस पर हमला करो तब भी जुबान लटकाए रखे और इसको छोड़ दो तब भी जुबान लटकाए रखे। यही मिसाल है इन लोगों की जो हमारी आयतों को झुटलाते हैं। क्या मतलब, कुत्ता एक का पेट कभी नहीं भरता, कभी उसके अपने ही मुंह में हड्डी हो और पानी में अपना अक्स देखें, पानी में मौजूद एक दूसरे कुत्ते के मुंह से वो हड्डी छीनने के शौक में अपनी भी हड्डी गिरा देता है। आप देखिए कि कुत्ते को अगर आप गर्मी में देखें सर्दी में देखें, वो उसकी जुबान लटक रही है। ग्रीडनेस का ये ताल्लुक है। अब आप कहेंगे अल्लाह ने यहाँ कुत्ते की बेइज्जती की, कुत्ते की बेइज्जती नहीं है, कुत्ता अगर कुत्ता है तो नो प्रॉब्लम, डॉग इज डॉग, लेकिन जब इंसान डॉग बनता है तो फिर मसला होता है। और इस तरह से अल्लाह ताला ने रखा, फर्क किस बात का होगा। आप देखिए कि वो लोग हैं जो इन चीजों को सुनते हैं मानते हैं, फिर अल्लाह ताला उनकी तारीफें भी बहुत सारी करता है। कई जगह कुरान में आता है उलाई का कल अनाम बल हुमदन, के जो कुफर पे है वो तो चौपाइयों जैसे कैटल्स जैसे हैं बल्कि उससे भी गिर जाते हैं, क्योंकि जानवर भी किसी हद तक अपने मालिक के वफादार होते हैं। लेकिन आज आप हैरत से ये बात सोचिए कि यानी हैरत का मुकाम है कि जिस जानवर को ग्रीड और हिर्स का टाइटल दिया जाता है आज उसकी इज्जत बहुत है। आज आप देखिए डॉग कल्चर है, कुत्ता कल्चर, टीवी शोज देख लीजिए, ऐसे कल्चर आपने भी शोज कभी सुने होंगे कि अपने कुत्ते से मिलती हुई अपनी तस्वीर बनाओ, जिसकी तस्वीर उसके अपने कुत्ते से बहुत ज्यादा सिमिलर है उसको मिलेगा। इसी तरह से आपको पता कि एक ऐसा शो हुआ था कि जैपनीज प्राइम मिनिस्टर की शक्ल से मिलता हुआ कुत्ता लेकर आओ, और लोग कुत्तों गले में डायमंड्स डाले हुए और उनको रेड कुशंस पे बिठाए हुए उनको क्या क्या तमगे देते हैं। आप नोट कीजिए, शैतान कभी भी बिल्लियां पालने पर उतना मदनी शौक दिलवाएगा, कुछ ऐसे जानवर के जिनसे इंसान को नुकसान नहीं हो उसको नहीं रखेंगे। आप अपने मुल्कों में देखिए, कुत्ते को तो छोड़ दीजिए, बच्चों को शौक इसका कुत्ता पालना और एक सिंबल बन गया, कम हेयर बॉय, सबसे उर्दू बोलेंगे और कुत्ते से इंग्लिश बोलेंगे, क्योंकि कुत्ते की दो खूबी है, बतन और फर्ज। उसको या तो अपनी बॉडी की फिक्र है या उसको प्राइवेट पार्ट की फिक्र है, या सेक्स یا کھا لیا تو سیکس ہے تو کھا لیا. آج ان دو تقاضوں کو پوری دنیا پہ پھیلا دیا گیا, حیا کو پامال کیا, بے حیائی کو آگے کیا, اور ایک ایسی بھی تصویر تھی کہ جس میں پاکستان کی شکل کتے کی بنائی گئی تھی. آج بھی آپ دیکھ لیجئے کہ جب کسی کو آپ اس طرح کی باتیں کہیں دیں تو لوگ کس طرح کی باتیں کرتے ہیں. ہی از اے گڈ ڈاگ. ماڈرن لوگ آج کسی کی تعریف کرتے ہیں وہ یہی کہتے ہیں یار تم بہت اچھے کتے ہو. آج پوری کی پوری قومیں اس تہذیب پر چل گئیں. اللہ سبحانہ تعالیٰ کہتا ہے کہ ایسے لوگوں کو پھر دنیا میں تو جو ملنا سو ملنا تھا, آخرت میں کچھ نہیں ملے گا. مجھے اور آپ کو اس سے کیا سیکھا؟ یعنی آپ اس سے کہیں ڈیٹریکٹ تو نہیں ہو گئے کہ اللہ نے کتے کی بات کی؟ کتا بھی اللہ کی مخلوق, انسان بھی اللہ کی مخلوق. وہ جس کو جس کے ساتھ جوڑ دے, کیونکہ ان اللہ لا یستحیی ان یضرب مثلا, اللہ نہیں شرماتا کہ وہ کسی سے بھی کوئی ایسی مثال پیش کرے کیونکہ ساری اس کی مخلوق ہیں. تو مجھے اور آپ کو کیا کرنا ہے؟ گریڈنس ختم کرنی ہے, ایسی تمام چیزوں سے اپنے آپ کو پیچھے کرنا ہے. پھر اس کے بعد اللہ تعالیٰ نے اسی سے آگے اور فرما دیا, سا مثلا القوم الذین کذبوا بآیاتنا, کتنی بری مثال ہے ان لوگوں کی جنہوں نے ہماری آیات کو جھٹلایا. تم یہ حکایات ان کو سناتے ہی رہو. یعنی اللہ بالکل شرمسار نہیں ہے کہ ایسی مثالوں کو اوور لک کر دو, نہ سنو, کسی کو نہ بتانا. کیوں نہ بتانا؟ بتاؤ کیوں؟ تاکہ یہ کچھ فکر کرے. بری ہی مثال ایسے لوگوں کی جنہوں نے ہماری آیات کو جھٹلایا اور وہ اپنے ہی اوپر ظلم کرتے رہے. جس سے اللہ ہدایت بخشے وہی راہ راست پاتا ہے, اور جس کو اللہ تعالیٰ اپنی رہنمائی سے محروم کر دے وہی ناکام و نامراد رہتا ہے. اور یہ حقیقت ہے کہ بہت سے جن اور انسان ایسے ہیں کہ جن کو ہم نے جہنم کے لیے پیدا کیا. دعا کیجیے اللہ ہمیں ان میں نہ کریں. جن کو آپ کہنا چاہیے کہ دے آر مینوفیکچرڈ فار ہیل. ان کے اندر طبیعت میں, رجحان میں, میلان میں, عادات میں برائی ہوتی ہے. ان کو اچھی چیز بالکل اچھی نہیں لگتی. اس لیے اللہ تعالیٰ فرماتے ہیں کہ ایسے لوگ کون سے ہیں کہ جن کو ہدایت ملتی ہی نہیں, اور یہ ایسے لوگوں کے ساتھ ہیں. مَن يَهْدِ اللَّهُ فَهُوَ الْمُهْتَدِي وَمَن يُضْلِلْ فَأُولَئِكَ هُمُ الْخَاسِرُونَ. جسے اللہ ہدایت بخشے وہی راہ راست پاتا ہے, اور جس کو اللہ اپنی رہنمائی سے محروم کر دے وہی نامراد ہے. اور یہ حقیقت ہے کہ بہت سے جن انسان ایسے ہیں جن کو ہم نے جہنم کے لیے پیدا کیا ہے. ان کے پاس دل اور دماغ ہے مگر وہ اس سے سوچتے نہیں. امیجن کیجیے, دل اور دماغ موجود اور انسان اس سے سوچتے نہیں. ان کے پاس آنکھیں ہیں مگر وہ اس سے دیکھتے نہیں. ان کے پاس کان ہیں مگر وہ سنتے نہیں. دیکھیے, اذان سنتے تو سب ہیں, اللہ کیوں کہہ رہے نہیں سنتے؟ مثلاً اذان ہوئی, ایک گدھے کے کان میں آواز پڑی, اس کو بھی آواز آئی, ایک انسان کے بھی آئی. فرق کہاں پڑے گا اس اذان کے سننے کے بعد دونوں کے عمل سے؟ انسان اس اذان پہ مسجد میں چل پڑے گا, گدھے کے لیے وہ بات نہیں ہے. یہاں یہی بات کہہ دی کہ جو لوگ اپنی سینسز کو استعمال نہیں کرتے پھر وہ جانوروں کے درجے پہ آ جاتے ہیں, اور اسی طرح سے پھر ایسے لوگ ان چیزوں کا صحیح استعمال نہیں کرتے, وہ جانوروں کی طرح ہیں بلکہ ان سے بھی زیادہ گئے گزرے. یہ وہ لوگ ہیں جو غفلت میں پڑے ہوئے. دیکھیے, انسان بن کے جینا ہے. آگے ہم پڑھیں گے سورۃ 3 میں, لقد خلقنا الانسان فی احسن تقویم ثم رددناہ اسفل سافلین. تو انسان جب اللہ کا نہیں بنتا نا تو وہ جانوروں کے درجے پہ رہتا ہے, جانور بھی نہیں رہتا. اس لیے اللہ تعالیٰ فرماتے ہیں کہ اللہ اچھے ناموں کا مستحق ہے, اس کو اچھے ہی ناموں سے پکارو. اب بتایا جا رہا ہے کہ اپنا تعلق باللہ کیسے مضبوط کرو, لوگوں کو اللہ سے جوڑ دو. کیسے؟ اس کے پیارے ناموں سے پکارو, اور ان لوگوں کو چھوڑ دو جس کے نام رکھنے میں سیدھے راستے سے مڑ جاتے ہیں. جو کچھ وہ کرتے ہیں اس کا بدلہ وہ پا کر رہیں گے. ہماری مخلوق میں گروہ ایسا بھی ہے جو ٹھیک ٹھیک حق کے مطابق ہدایت اور حق کے مطابق انصاف کرتا ہے. رہے وہ لوگ جنہوں نے ہماری آیات کو جھٹلایا, تو ہم ان کو بتدریج ایسے طریقے سے تباہی کی طرف لے جائیں گے کہ ان کو خبر بھی نہ ہوگی, اور میں ان کو ڈھیل دے رہا ہوں. نوٹ کیجئے, واحد متکلم کا صیغہ ہے. اللہ تعالیٰ اپنی طرف نسبت لے رہے ہیں, میں ان کو ڈھیل دے رہا ہوں اور میری چال کا کوئی توڑ نہیں ہے. کیا بتایا اللہ تعالیٰ نے؟ یہ بتا دیا کہ اللہ کو اس کے ناموں سے پکارو, اللہ سے آخرت بھی مانگو, جاگو اور جگاؤ. اللہ ہمیں روح میں شامل کر دے جو لوگوں کو ہدایت کی طرف بلاتے ہیں. لیکن ہمارا حال یہ کہ یا ودود پڑھ کر بھی محبت دنیا والوں میں سے کسی کی مانگتے ہیں. یہ نہیں کہتے کہ ودود تو مجھے اپنی محبت دے دے. آپ دیکھیں کوئی ہمارا نام لے کر پکارے تو ہمیں اچھا لگتا ہے نا. اللہ سبحانہ تعالیٰ کو جب اس کے ناموں سے پکارتے ہیں تو اللہ تعالیٰ خوش ہوتا ہے. اسی لیے بگلی آیتوں میں فرمایا, ماں بھی صاحب من جنہ. اور کیا ان لوگوں نے کبھی سوچا کہ ان کے رفیق پر جنون کا کوئی اثر نہیں؟ مکہ والے اللہ کے نبی پر جو الزام لگاتے تھے کہ بسم اللہ یہ جنونی ہو گئے, اسی کا جواب ہے کہ کیا اللہ کے نبی سے یہ جو کلام سنتے ہو یہ کسی جنونی اور کریزی سے سن سکتے ہو؟ اتنی پیاری عقل کی باتیں کبھی کوئی جنونی کریزی پاگل شخص کر سکتا ہے؟ کبھی بھی نہیں کر سکتا. پھر وہ کون ہے؟ ان ہوا الا نذیر مبین، وہ تو ایک خبردار کرنے والا ہے جو برا انجام سامنے آنے سے پہلے صاف صاف آگاہ کر دیتا ہے۔ کیا ان لوگوں نے آسمان و زمین کے نظام پر کبھی غور نہیں کیا، اور کسی چیز کو بھی جو اللہ نے پیدا کی آنکھیں کھول کر نہیں دیکھا؟ اور کیا یہ بھی انہوں نے نہیں سوچا کہ شاید ان کی مہلت زندگی پوری ہونے کا وقت آ لگا ہو؟ ہائی لائٹ کیجیے، کیا مجھے اور آپ کو پتا ہے کہ میں ابھی اور جیئیں گے؟ دیکھیے، ریزلٹس نکلتے ہیں، امتحان ہوتے ہیں نا، ان کی ڈیٹس ہوتی ہیں، ہماری موت ہماری ایکسپریشن کی ڈیٹ ہے۔ آپ ایک دودھ کا ڈبہ بھی لیتے ہیں نا، اس پہ بھی ایکسپائریشن ڈیٹ ہے۔ ایک یوگرٹ کی ڈبی لیں گے، ایک چاکلیٹ لیں گے، ایک بسکٹ لیں گے، اس پہ بھی ایکسپائریشن ڈیٹ لکھی ہے۔ خود سے پوچھئے، میری ایکسپائریشن ڈیٹ کیا ہے؟ کسی کی یوتھ میں لگ جاتی ہے، کسی کی اولڈ ایج میں ہوتی ہے، اس لیے فرمایا کہ ہر لمحے تیار ہو، اور کسی کو نہیں پتا کہ اس کی زندگی کے مہینے باقی ہیں، سال باقی ہیں، دن یا ہفتے یا چند گھنٹے، کسی لمحے کچھ ہو سکتا ہے، اس لیے اپنا سامان باندھ کے رکھو۔ پھر آخر پیغمبر کی اس تنبیہ کے بعد اور کون سی بات ایسی ہو سکتی ہے جس پر وہ ایمان لائیں، جس کو اللہ رہنمائی سے محروم کر دے؟ اس کے لیے پھر کوئی رہنما نہیں، اور اللہ انہیں ان کی سرکشی میں بھٹکتا ہوا چھوڑ دیتا ہے۔ بس لوگ سوچیں گے، جب اللہ ہی نہیں ہدایت دے رہا تو پھر ہمیں کیوں ملے؟ اللہ بھٹکا رہا تو ہم کیوں بھٹکیں؟ تو سمجھ لیجئے کہ اللہ نے کسی کو بھٹکنے کے لیے نہیں پیدا کیا، لوگوں کے رجحان کے مطابق اللہ ان سے معاملہ کرتے ہیں۔ یہ بالکل ایسے کہ آپ اپنے بچے کو کھلانا چاہیں اور وہ منہ ہی نہ کھولے کھانے کے لیے، تو ایک وقت آئے گا کہ آپ تھک جائیں گے، پھر آپ اس کو چھوڑ دیں گے اس کے حال پہ۔ اللہ ہم سب کو ہدایت دینا چاہتا ہے، اللہ ہم سب سے اسلام چاہتا ہے، اللہ ہم سب سے قرآن کی محبت چاہتا ہے۔ جو لیتا ہے، کوشش کرتا ہے، اللہ اس کے لیے راستے کھول دیتا ہے، اور اس کے برعکس جو نہیں چاہتے، پھر اللہ تعالیٰ کہتے ہیں ان کو میں ان کے حال پہ چھوڑتا ہوں۔ کیوں؟ لا اکراہ فی الدین، دین پہ جبر نہیں ہے۔ اس لیے میں اور آپ جب تک دل کی گہرائی سے فلی کنوینسڈ ہو کے اللہ سے رو دھو کے ہدایت نہیں مانگیں گے، ہدایت نہیں ملے گی۔ مل بھی جاتی ہے نا تو اس کا سرا کھلتا رہتا ہے، بار بار ہمارے ہاتھ سے چھٹتا ہے۔ جیسے کبھی آپ دیکھیں کہ وائی فائی سگنل پاک کرتا ہے نا، کبھی سگنلز آتے ہیں، کبھی جاتے ہیں، ہم کہتے ہیں سگنلز ویک ہے۔ آپ اس سگنل کو لیجئے اپنے ایمان پہ، آپ کا ایمان مضبوط ہے، آپ کا گڈ کنیکشن ہے، انشاءاللہ آپ کبھی نہیں بھٹکیں گے۔ بھٹکنے لگیں گے اس سے پہلے اللہ آپ کو بچا لے گا، لیکن اگر ایمان کے وائی فائی کے سگنل اتنے کمزور ہیں تو پھر ہر وقت فلکچویشن ہی ہوتی رہے گی، اور پھر ہم کبھی ڈاؤٹس میں، کبھی ایمان پہ، کبھی آگے، عمل کے وقت میں ہم ڈھیلے، علم کے وقت میں ہم آگے، تو یہ آنکھ میں جولی پھر ایک وقت آتا ہے کہ ایمان کے بلب کو فیوز بھی کر دیتی ہے، اور اللہ تعالیٰ ہم سب کو اس سے محفوظ رکھے۔ وہ لوگ جو قیامت کی تعریف نہیں کرتے تھے، وہ سوال بہت پوچھتے تھے کہ قیامت کب آئے گی، ان کو جواب دیا گیا، یہ لوگ آپ سے پوچھتے ہیں آخر وہ قیامت کی گھڑی کب نازل ہوگی؟ کہو اس کا علم میرے رب ہی کے پاس ہے، اسے اپنے وقت پر وہی ظاہر کرے گا، آسمان و زمین وہ بڑا سخت وقت ہوگا، وہ تم پر اچانک آ جائے گی۔ یہ لوگ اس سے متعلق تم سے اس طرح پوچھتے ہیں گویا کہ تم اس کی کھوج میں لگے ہوئے ہو۔ کہو اس کا علم تو صرف اللہ کو ہے، مگر اکثر لوگ اس حقیقت سے نا واقف ہیں۔ تو لہٰذا قیامت پہلے سے نہیں آئے گی۔ 2012 میں یہ عمر تھی کہ اب اس کے آگے کیلنڈر ختم ہو گئے، تو ایمان کا تقاضا یہ کہ ایسی چیزوں کو ڈینائی کرتے ہیں، آنی ہوگی آ جائے گی، نہیں آئے گی نہیں آئے گی، کیونکہ نبی تک کو اللہ نے نہیں بتایا، تو آج میرے اور آپ کے گیجٹس کو اللہ تعالیٰ کیسے بتا سکتے ہیں؟ بس تیاری کرو، جو کام کرنا ہے وہ کر لو، اس کے بعد اللہ تعالیٰ پہ بات کو چھوڑ دو۔ فرمایا آسمان و زمین میں وہ بڑا سخت وقت ہوگا، وہ تم پر اچانک آ جا۔ یہ لوگ اس کے متعلق تم سے ایسے پوچھتے ہیں جیسے تم اس کی کھوج میں لگے ہوئے ہو۔ کہو اس کا علم تو صرف اللہ کو ہے، مگر اکثر لوگ اس حقیقت سے ناواقف ہیں۔ اے نبی ان سے کہیے، میں اپنی ذات کے لیے کسی نفع اور نقصان کا اختیار نہیں رکھتا۔ دیکھیں کتنا کلیئر عقیدہ کیا جا رہا ہے کہ اللہ کے نبی بھی کسی کو اللہ کے حکم کے بغیر نہ نفع دے سکتے ہیں نہ نقصان، اللہ ہی جو کچھ چاہتا ہے وہ ہوتا ہے، اور اگر مجھے غیب کا علم ہوتا تو بہت سے فائدے اپنے لیے حاصل کر لیتا اور مجھے کبھی کوئی نقصان نہ ہوتا۔ جب سیرت پڑھیں گے آپ تو دیکھیں گے کہ اللہ کے نبی کو اتنے بڑے بڑے صدمے لاحق ہوئے، لوگوں نے کھانے میں زہر ملا دیا، آپ کو پتہ بھی نہیں چلا۔ تو اگر آپ غیب جانتے تو کیا آپ زہر ملا ہوا کھانا کھاتے؟ ایک مہینے تک آپ کی بیوی پہ تہمت لگی رہی اور آپ ایک ذہنی اضطراب کا شکار رہے، اگر آپ غیب جانتے تو کیا آپ حضرت عائشہ کو اس طرح سے ان کے بارے میں فیل کرتے؟ تو یاد رکھیے کہ نبیوں کو غیب نہیں پتا ہوتے، جب تک جتنا اللہ نہ دے اس کے علاوہ وہ کبھی کسی بات کو نہیں جانتے۔ پھر فرمائیں نانا اللہ نذیر و بشیر لقوم یؤمنون، میں تو محض ایک خبردار کرنے والا اور خوشخبری سنانے والا ہوں ان لوگوں کے لیے جو میری بات مانے۔ فائدہ اس کو ہوتا ہے جو بات ماننے کی نیت سے سنتا ہے، اس لیے سننے کی نیت سے سنیں گے تو اللہ کے نبی کی اس خوشخبری کے مستحق ہوں گے۔ خُوَ الَّذِي خَلَقَكُم مِّن نَّفْسٍ وَاحِدَةٍ، वो अल्लाह ही है जिसने तुम्हें एक जान से पैदा किया और इसी की जिन से इसका जोड़ा बनाया। क्यों बनाया? लियस्कुना इलैहा, ताकि इसके पास सुकून हासिल करे। हाईलाइट कीजिए, और जो मैरिड सिस्टर्स हैं उनके लिए इसमें एक बहुत बड़ी तंबीह है कि बीवी का मतलब सुकून देने वाली चीज। यहां भी पढ़ेंगे, सूरत रूम में भी आएगा ये मौजू, लेकिन जहां भी बात आती है ना, तो मर्द के लिए औरत में सुकून है। आज वेस्ट में जब बीवी ने सुकून ना दिया तो मर्द बेचैन हुए, शराब के नशे में धुत हुए, वही सुकून गर्लफ्रेंड से लेना चाहा तो ना मिल सका, और इसी तरह इधर उधर मुंह फेरा तो पीछे हो गया। तो लिहाजा निकाह का रिश्ता सुकून देता है। आप देखिए कि बीवी जब वो जमीन की तरह किसान अपना बीज डालता है ना, शोहर भी बच्चे पैदा होने के लिए औरत को अपना बीज देता है। जब जमीन बंजर होती है तो फिर अच्छी फसलें नहीं उगती। आज वेस्ट की बेचैनी और परेशानियों की बहुत बड़ी वजह यह है कि वहां बीवियां सुकून का जरिया नहीं रही, और बीवी को आप सिर्फ बीवी बना के रखेंगे, इंशाल्लाह वो आज भी सुकून देने को तैयार है, लेकिन अगर आप उसको एक दूसरा मर्द बना के बीवी को बीवी बना के रखेंगे, आज भी बीवी सुकून देने को तैयार है, लेकिन जिस बीवी को आप एक मर्द बना के उसके ऊपर बाहर की जिम्मेदारी भी डाल देते हैं, फिर वो सुकून नहीं देती। फिर इसके बाद फितरी तरीके की तरफ बात हुई। फलम्मा तगश्शाह हमलत हमलन खफीफा, फिर जब मर्द ने औरत को ढांक लिया तो इसे एक खफीफ सा हमल ठहर गया, जिसे लिए लिए वो चलती फिरती रही। फिर जब वो बोझल हो गई तो दोनों मिलकर अल्लाह अपने रब से दुआ की, अगर तूने हमको अच्छा सा बच्चा दिया तो हम तेरे शुक्र गुजार होंगे, मगर फिर जब अल्लाह ने उनको सही सालम बच्चा दे दिया तो इसकी बख्शिश और इनायत में दूसरों को इसका शरीक ठहराने लगे। अल्लाह बहुत बुलंदो बरतर है इन मुशरिकाना बातों से जो ये लोग करते हैं। कैसे नादान हैं ये लोग, इनको खुदा का शरीक ठहराते हैं जो किसी चीज को पैदा नहीं करते बल्कि खुद पैदा किए जाते हैं, जो ना उसकी मदद कर सकते हैं और ना ही आप अपनी मदद पर कादिर। देखिए कितना बड़ा फैक्ट अल्लाह ने बयान किया। जब बच्चा होने वाला होता है तो मियाँ बीवी दोनों बहुत हम्बल होते हैं। अल्लाह बच्चा हो, ठीक हो, हेल्दी हो, परेशान ना हो, कुछ ना हो। जो ही बच्चा पैदा हो जाता है तो बाज लोग शिर्क कैसा करते हैं, पीरां दिता, मौला बख्श, मौला बख्श तो कमी कहते हैं, नबी बख्श, गुलाम नबी, कुछ इस तरह के नाम रखते हैं। बाज कुछ कब्र वालों की तरफ उनको जोड़ देते हैं कि ये फलां कब्र वालों की देन से हुआ। इसी तरह दूसरा बच्चों की शराकत क्या है कि उन बच्चों की तरबियत अल्लाह के हुक्मों के खिलाफ करने लग, कभी कुछ, कभी बेबी शावर के नाम पे कोई रस्म अपना ली, कभी उस बच्चे को कहीं और ऐसे पालना शुरू कर दी कि जैसे नहीं होना चाहिए। तो क्या पता चला कि जब कोई नेमत मांगे और वो नेमत मिल जाए तो फिर हमें उसका हक अदा करने की भी कोशिश करनी चाहिए। इसी तरह से वो तमाम लोग हैं कि जो ऐसी चीजों से पीछे होते हैं। अल्लाह ताला फरमाते हैं, मैं ऐसी तमाम बातों से बेनियाज हूँ। कैसे नादान है ये लोग कि इनको खुदा का शरीक ठहराते हैं, जो किसी चीज को पैदा नहीं करते बल्कि खुद पैदा किए जाते हैं, जो ना इनकी मदद कर सकते हैं ना अपनी मदद पर कादिर है। अगर तुम इन्हें सीधी राह पर आने की दावत दो तो तुम्हारे पीछे ना आए, तुम ख्वाह इनको पुकारो या खामोश रहो, दोनों सूरतों में तुम्हारे लिए यकसां है। तुम लोग अल्लाह को छोड़कर जिनको पुकारते हो वो तो महज बंदे हैं जैसे तुम बंदे हो। देखिए कितना क्लियर फैक्ट है। कब्र में सोए मरे शख्स को आप पुकारे, अल्लाह कहते हैं वो भी तुम्हारे जैसे बंदे हैं। तुम इनसे दुआएं मांग देखो, ये तुम्हारी दुआओं का जवाब दें। अगर इनके बारे में तुम्हारे ख्याल सही हैं, क्या ये पकड़ते हैं कि इनसे चले, क्या ये हाथ रखते हैं कि इनसे पकड़े, क्या ये आंखें रखते हैं कि इनसे देखे, क्या ये कान रखते हैं कि इनसे सुने, क्या इन आयतों का तर्जमा हमें उन कब्रों पर नहीं लगाना चाहिए जहां जाकर लोग पीरों से मांगते, बुजुर्गों से मांगते। देखिए इस्लाम शिर्क का कला कमा करने के लिए आया था। आज अफसोस है कि वही उम्मत मुस्लिमा जिसने अल्लाह से बड़ी मेहनतों और मन्नतों के साथ कुर्बानियों के बाद जमीन का टुकड़ा लिया, आज वहां शहर शहर, गली गली, मोहल्ला मोहल्ला ऐसी कब्रें आपको दिखेंगी जहां जाकर लोग काम करेंगे, और आप जाके उनको कहें कि आप क्या कर रहे हैं, शिर्क कर रहे हैं, वो माइंड करेंगे, कहेंगे नहीं हम अल्लाह से मांगते हैं, तो अल्लाह से मांग रहे हैं तो इस बुजुर्ग को क्यों डिस्टर्ब कर रहे हैं, कोई सो रहा हो तो हम उसको डिस्टर्ब करते हैं। आप सो रहे हो और कोई आपको बार बार आके के चाबी किधर है, खाना किधर है, तो आप गुस्सा करेंगे। बिल फर्ज मुहाल इनके ख्याल के मुताबिक इनके पीर और बुजुर्ग कब्रों में जाने के बावजूद सब सुन रहे हैं तो आप उनको डिस्टर्ब कर रहे हैं, और अगर वो कुछ कर सकते तो कब्र की मट्टी हटा के तो ऊपर से बाहर आ जाते। लोगों ने उनको कफन दिया, उनका मुंह बंद किया, उनपे बेरी के पत्तों से घुस दिया, उनके कफन के बंद इतने जोर से बांधे, उनके नाक में रुई दी, कुछ ना कर सके। चार लोग कंधों पे उठाकर उनको जाकर ले गए, कोई कुछ ना किया, कब्र में डालने तक कुछ ना कर सके, मट्टी डालने तक कुछ ना कर सके। ये मट्टी के अंदर जाती वो करनी वाले कैसे हो गए, सोचने की बात है। शिर्क इंसान की अकल मार देता है। इसलिए शिर्क को मिटाना आज हम सब का मिशन होना चाहिए और अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। ऐ नबी इनसे कहो, बुला लो अपने ठहराए हुए शरीकों को, फिर सब मिलकर मेरे खिलाफ तदबीर करो और मुझे हरगिज मोहलत ना दो। मेरा हामी और नासिर अल्लाह है जिसने ये किताब नाजिल की, वो नेक आदमियों की हिमायत करता है। बखिलाफ इसके तुम जिन्हें खुदा को छोड़कर पुकारते हो ना तो तुम्हारी मदद कर सकते और ना खुद अपनी मदद के काबिल हैं, बल्कि अगर तुम इन्हें सीधी राह पर आने के लिए कहो तो वो तुम्हारी बात सुन भी नहीं सकते। बज़ाहर तुमको ऐसा लगता है कि वो तुम्हारी तरफ देख रहे हैं मगर फिल वाके वो कुछ भी नहीं देखते। करो क्या, शिर्क कैसे मिटेगा, दुनिया से बुराइयां कैसे खत्म होंगी। नरमी और दरगुजर का तरीका अख्तियार करो, मारूफ की तलकीन किए जाओ और जाहिलों से न उलझो। अगर कभी शैतान आपको उकसाए तो अल्लाह की पनाह मांगो, वो सब कुछ सुनने और जानने वाला है। हकीकत में जो लोग मुत्तकी हैं इनका हाल तो ये होता है कि कभी शैतान के असर से कोई बुरा ख्याल अगर इनको छू भी जाए तो फौरन चौकन्ने हो जाते हैं, अलर्ट हो जाते हैं। फिर इनको साफ नजर आने लगता है कि इनके लिए सही तरीकेकार क्या है। रहे इनके यानी शैतान के भाईपन तो वो इनको टेढ़े रास्तों में खींचे चले जाते हैं और इन्हें भटकाने में कोई कसर उठा नहीं रखते। देखिए कितना खूबसूरत तरीका यहाँ सिखा दिया। जब हमारी आवाजें सख्त होने लगती हैं, हम लोगों को काफिर और मुशरिक कहकर पुकारते हैं, वो मुशरिकों लोग नहीं सुनेंगे। आज जितनी खूबसूरत तरीके से अल्लाह के नबी को इस जो नसीहत की गई इस पे अमल करने की उम्मत मुस्लिमों को जरूरत है शायद पहले कभी नहीं थी। दो तरह के लोग हैं, एक वो जिनके हक है माशाल्लाह लेकिन उनकी आवाजें बड़ी ऊंची हैं, अंदाज बड़ा टॉन्टिंग है, ऊंची बोलते हैं, गुस्से में बोलते हैं, आवाज ऊपर चली जाती, कानों से ऊपर टकराती है, लोग कहते हैं मैं आपकी बातें क्यों सुने। दूसरी तरफ लोग वो हैं जो सब ढीली ढाली बातें के प्यार मोहब्बत की छुरियों से जीते हैं। इस वक्त जरूरत है कि हक हो, मीठी जुबान से हो, प्यार के साथ लोगों को बताओ, क्योंकि जो किसी गुनाह में भी जुड़ा होता है ना, किसी गलत काम में होता है, उसको गलत नहीं लगता तभी तो वो करता है, इसलिए इस वक्त इसकी जरूरत है। फिर इसमें एक चीज हमने देखी, तकवा का आला तरीन दर्जा। कल एक दर्स हुआ जहां भी छोटा सा, उसमें यही दर्जे बताए थे कि कुछ लोगों को गुनाह करने से बहुत पहले पता लग जाता है कि कुछ हो रहा होंगे, जैसे वो अलार्म बजने लगता है ना तो वो फिर फौरन छोड़ देते हैं। कुछ को गुनाह करने के दौरान पता चल जाता है, कुछ करने के फौरन बाद, और कुछ तो इतने बोल रहे हैं गुनाह करके कहते हैं हमने क्या गुनाह किया। तो ये बेस्ट लोग हैं कि दूर से भी शैतान ने कोई ख्याल डाला, सोचो उसके बारे में। यदि आप कुरान पढ़ रही हैं ना इधर, अब आप बैठे हैं, एकदम शैतान आपके जिम्मे पुरानी बातें डाला, घर में क्या हो रहा है, जब बाहर क्या था, सुबह कैसे आई, इधर किसी के बारे में तवज्जो डलवा देगा, कोई साइन बोर्ड आपको नजर आ जाएगा, कहीं आपको कोई तस्वीर दिखेगी, बस जो ही ऐसा ख्याल आए फौरन होशियार हो जाए। तो ये इस तकवा की अलामत है कि मैं किधर गई, इतनी मेहनत से घर से आई और ये नजरें अब इधर उधर हैं, कुरान पे देखूंगी, मेरी नजरें कुरान पे जाएंगी, मेरी नजरों को भी अजर मिलेगा। कानों से सिर्फ सुनते हैं, कान टकराते हैं, मैंने खुद इसका तजुर्बा किया, अल्हम्दुलिल्लाह कुरान काफी हद तक याद है, इस तरह से कि अगर तिलावत चलती है तो आयतों के पेज खुलते हैं, लेकिन तरावी में अगर मैं सामने कुरान ना खोलूं तो मेरी तवज्जो इधर उधर चली जाती है, वो आयतों पे सोचना शुरू हो जाती है और पता नहीं कहाँ चली जाऊंगी, और जो ही मैं अपने सामने कुरान पाक खोलती हूँ तो फिर मुझे कुछ नहीं भटकता, तब मैं देखती हूँ कि सामने कुरान रख के उसको देखना कितना अहम है। तो जब आप यहाँ सुने, क्योंकि ये बहुत फास्ट लेसन होता है, अगर आप साथ साथ आयतों पे रखें, ये देखिए मैंने बुक मार्क्स रखे होते हैं कहीं, ये इस तरह से कभी पेंसिल से कुछ, मेरी ख्वाहिश होती है कि जो लफ्ज मैं पढ़ी मैं उसको देखूं, और अगर ये चीज मैं नहीं करूंगी ना तो मैं कभी भी फोकस नहीं हो सकूंगी। तो शैतान से बचने का तरीका क्या है कि इंसान अपने आप को बेहतरीन तरीके से उन लफ्जों के साथ जोड़ के रखे। फिर फरमाया, ऐ नबी जब तुम इन लोगों के सामने कोई निशानी यानी मौजज़ा पेश नहीं करते तो ये कहते हैं कि तुमने अपने लिए कोई निशानी क्यों ना मुंतखब की। इनसे कहो, मैं तो सिर्फ इस वही की पैरवी करता हूँ जो मेरे रब ने मेरी तरफ भेजी है, यानी कि मैं खुद अमल करता हूँ, दूसरों को क्या कहूँ। ये बसीरत की रोशनाइयाँ हैं तुम्हारे रब की तरफ से और हिदायत और रहमत है इन लोगों के लिए जो इसे कबूल कर लें। क्या पता चला किसको मिलेगा, जो कबूल करेगा। और करो क्या, कुरान पढ़ने का खूबसूरत अदब सिखाया गया, वइज़ा क़ुरिया अल-क़ुरआन फ़स्तमिऊ लहू वन्सितू लअल्लकुम तुरहमून। जब कुरान तुम्हारे सामने पढ़ा जाए तो इसे तवज्जो से सुना करो और खामोश रहो, शायद के तुम पर रहम किया जाए। आप देखिए अल्लाह सुब्हानहु तआला कह रहे हैं कि कुरान सुनने के अदब कैसे। पहली बात है कि गौर से सुनो। गौर से इंसान किस चीज को सुनता है, जिस पे अमल करना होता है। मतलब आपके शौहर आपको कुछ कह रहे हैं और आप कहते छोड़ो मैंने कौन सी माननी है, तो आप ऐसे नहीं सुनेंगे, इधर उधर साथ आपकी चीजें उठा रही हैं, ये कह रही हैं, आपके कानों पे बात टकरा रही है, आपको गाड़ी में भी याद भी नहीं होगा उन्होंने क्या कहा था। गौर से कौन सी सुनते हैं, नंबर एक जिसपे अमल करना होता है, और नंबर दो जो किसी को आगे बतानी होती है। कोई कहना अच्छा ये मैसेज दे दीजिएगा, फिर हम कहते वो अच्छा क्या कहा, मैंने तो सुना ही नहीं था, फिर कहिएगा। कुरान को मैं किस सोच से सुन रही हूँ, इससे मेरे सुनने का अस बदल जाएगा। और यकीन कीजिए ये किताब हमारी है, हम में से किसी को कोई यहाँ जबरदस्ती नहीं लेकर आया, हम बड़ी एफर्ट करके यहाँ आए, हमने अपनी नींद को छोड़ा, हमने घरों को छोड़ा। तो ये किताब का सुनना इस तमे, एक होता है समिया सुनना, इस तमे हमें गौर से सुनना है, पूरी डीप अंडरस्टैंडिंग से। और यहाँ ये भी बात समझ लीजिए कि कुरान का मिजाज सुनने वाला है, पढ़ने वाला नहीं है। पढ़ते हैं तो बरकत मिलती है, सुनते हैं तो हिदायत मिलती है। ये वही बात है कि अब मैं बोल रही हूँ तो आप मेरी बात सुन रहे हैं, अगर मेरा एक एक लफ्ज बोला लिख के कोई आपको एक बुक की शक्ल में दे दे, कभी इतना असर आपके दिल पे ना हो जो बोल का सुनने से होता है। तो कुरान चूंकि कलाम है, स्पीच है, तो स्पीच तो सुनने में मजा आता है। फिर इसके बाद अनसितु, खामोश रहो। बस जब हम जाहरी तौर पर खामोश हो जाते हैं लेकिन अंदर से कुछ ना ख्याल तो उभर रहे होते हैं, सोचें, प्लानिंग, आज इफ्तारी में क्या बनेगा, आज किधर जाएंगे, आज क्या करना है, आज करना है, ईद की भी तैयारी कर लो। फिर इसी तरह एक और खामोशी क्या होती है कि हम अपने सेलफोन की बेल तो बंद कर लेते हैं अल्हम्दुलिल्लाह, क्योंकि एम्बेरसमेंट भी होती है, लेकिन उसके मैसेजेस, उसकी टिक टिक और उसकी वाइब्रेशंस आती रहती है। मैं सोचती हूँ कि अगर हम कुरान पढ़ते वक्त खुद को एतिकाफ की सूरत में कर लें और ये इमेजिन कर लें कि ये मेरी नमाज है, तो नमाज में मैसेज आएंगे भी तो आप चेक तो कर ही नहीं सकते, यहाँ भी आएंगे चेक तो कर ही नहीं सकते। कल एक तजुर्बा करें, सब करके देखें, आप अंदर जो ही आए अपने फोन को एरोप्लेन मोड पे करते हैं, ना कोई आपको सताए ना आप सताए, फिर आप उस पारे की अब्सॉर्प्शन देखें। और घर वालों को कहकर आए कि मुझे इन 3 घंटों में कोई डिस्टर्ब ना करे, अल्लाह ना करे कोई इमरजेंसी है, एडमिन बाहर मौजूद है उनका नंबर दे दें, कोई ऐसी बात होगी वहां के आपको लिख के देंगे। हमें इससे ज्यादा फर्क ना भी पड़े लेकिन आपको खुद बहुत फर्क पड़ेगा। और किताब हकीकत में ऐसी है कि जिसको हम जितनी ज्यादा तवज्जो देते हैं उतनी फायदा देती है। कुरान एक ऐसा ड्रेस नहीं है कोई खास उम्र में कोई पहनता है और बस उसके बाद खत्म होता है, हर एक के लिए है। तो अल्लाह ताला कहते हैं वस्कुर रब्बका फी नफ्सिका तदर्रुअन वखीफन, ए नबी अपने रब को सुबह शाम याद किया करो, दिल ही दिल में जारी और खौफ के साथ और जुबान से भी और हल्के आवाज के साथ, आप इन लोगों में से ना हो जाएं जो गफलत में पड़े हुए हैं। दुआ करें अल्लाह हमारी गफलतें दूर कर दे। जो फरिश्ते तुम्हारे रब के हजूर तकर्रुब का मुकाम रखते हैं वो कभी अपनी बड़ाई के घमंड में आकर इसकी इबादत से मुंह नहीं मोड़ते और इसकी तस्बीह करते हैं और इसके आगे झुके रहते हैं। ये है कुरान पाक की तरतीब के एतबार से पहली आयत सजदा। आयत सजदा का हुक्म थोड़ा सा यही समझ लीजिए, फर्ज नहीं है, सुन्नत है, सवाब का अमल है, नहीं करते तो गुनाह नहीं होता। और इस पे अल्लाह के नबी ने सिखाया भी, हमारे पास कुछ बुक मार्क्स भी हैं जिनपे आयात सजदा मौजूद है। सजद वजहिया लिल्लज़ी खलकहु व सव्वरहु व शक्का समहु व बसरहु बिहौलिही व कुव्वतिही, जब कुदरतिही भी आता है। क्या पता चला कि हम उस वक्त सजदा करते हैं अल्लाह को ये दिखाने के लिए कि हम इस किताब को इस सोच के साथ पढ़ रहे हैं कि हम इस पर अमल करेंगे। अब आम हालात में आप खुद पढ़ रहे हैं फौरन कुरान बंद कीजिए, सजदा कर लें। बात तो कहते हैं इसके लिए वजू की भी शर्त नहीं है, क़िबला रुख होने की भी शर्त नहीं है, क्योंकि ये नमाज के सर से फर्क है। इसी तरह पीरियड्स में तो भी कर सकते हैं। अब सब हम यहाँ सुन रहे हैं क्या करें, अगर हम यहाँ एक पॉज लेंगे हमारे 5-10 मिनट लगने का डर है, आप बाद में कर सकते हैं, नो प्रॉब्लम एट ऑल। नहीं भी करेंगे तो गुनाह नहीं, कहीं भी हल्का सा झुक भी जाते हैं तो अल्लाह के हुक्म से किफायत होती है। अल्लाह ताला हमें इस पे अमल की तौफीक अता फरमाए। अगली सूरत नहीं बल्कि 2 सूरतें, इनका मिजाज इस सूरत से बहुत फर्क है। बल्कि अगर आप में से जो साथी मेरे साथ हर साल कुरान का दौर करते हैं या क्लासेस में, उनको ये बहुत अच्छी तरह पता है कि मैं हमेशा कहती हूँ कि सूरत अनफाल और सूरत तौबा पढ़ने से पहले का आपका ईमान और अनफाल और तौबा पढ़ने के बाद आपका ईमान, 2 मुख्तलिफ ईमान होते हैं। ये क्लाइमेक्स ऑफ द कुरान है, इसलिए यहाँ थोड़ी सी हिस्ट्री बताना लाजिम है। समझ सकें तो समझ लें, नोट कर सकें तो नोट कर लें, कुछ ना कर सकें तो ये नियत कर लीजिए कि इसके बाद कुरान को इतनी डिटेल से पढ़ना है कि मुझे ये सारी बातें समझ आए। 4 सूरतें हैं कुरान की, सूरत अल-अनाम, आराफ, अल्हम्दुलिल्लाह ये 2 पढ़ चुके। नबी सल्लम पर हिजरत से पहले नाजिल हुई थी, मक्की सूरतें हैं तो हिजरत से पहले हुई। इसी तरह अनफाल और तौबा, ये 2 सूरतें जो हमारे पास हैं ये हिजरत के बाद नाजिल हुई, ये जोड़े की सूरत में सूरतें हैं। इन 4 सूरतों में खिताब बनी इस्माइल से है, यानी उम्मत मुस्लिमा से, नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्मत से। आपने पीछे भी नोट किया होगा कि इन सूरतों में बहुत कम दूसरी कौमों का इस तरह से जिक्र हुआ कि तुम ये करो वो करो। सूरत अनफाल जो है तरतीब के एतबार से सूरत बकरा और सूरत मोहम्मद के बाद नाजिल हुई, पूरी सूरत एक ही खुतबे में नाजिल हुई। इंशाल्लाह आज हम भी ये सादत हासिल करेंगे कि आज ये पूरी सूरत एक स्ट्रेच में पढ़ेंगे, और मेरा ड्रीम है कि पूरी पूरी सूरत एक दिन पढ़े, क्योंकि सूरत का मिजाज होता है। जैसे आप कोई घर जाते हैं, किसी जगह कोई फंक्शन है, ए टू सी पूरा एक मिजाज होता है, फिर बात समझ आती है। तो ये पूरी सूरत जो है वो एक है। गज़वे बदर के बाद के हालात इसमें है, माले गनीमत के साथ क्या किया जाए, उस मौके पर यह सवाल उठा था, इसलिए ये सूरत नाजिल हुई। अब यहां से चूंकि नबी सल्लम की जंगों का किस्सा है, सूरह अनफाल में आप गज़वे बदर के हालात पढ़ेंगे, और इसका मेन थीम क्या है कि गज़वे बदर की कामयाबी को कैसे हैंडल करो। जैसे पीछे सूरत आले इमरान में हम सीख चुके कि गज़वे उहद की शिकस्त को कैसे हैंडल करना, नबी सल्लम की जंगें ये क्या हालात है। आज हमारे बच्चे बहुत एम्बेरसमेंट फील करते हैं जब दूसरे लोग उनको कहते हैं कि आपके प्रॉफिट ने तो बहुत सारी जंगें की, दिस एंड दैट। तो आइए जरा इसको भी समझते हैं। अभी अल्हम्दुलिल्लाह रिसेंटली हम सूरत अल अराफ में पढ़ चुके हैं कि हर कौम जिसने ज्यादती की, बात ना मानी, अल्लाह ताला ने नबी के जरिए उनको वार्निंग्स भेजी, जब उसके बाद ना माने तो अजाब आ गया। कौम नूह पे डूबने का अजाब आ गया, कौम लूत पे पत्थर बरसाए गए, इस तरह कौम सालेह जो थी वो एक जलजले से मारी गई, और इसी तरह सोन, पूरी की पूरी कौमें एक ही लम्हे में खत्म कर दी गई। वाय, क्योंकि जो लोग इस दुनिया में रहते हुए अल्लाह और उसके नबी की बात ना मारे माने उनको जीने का हक नहीं है। अब यही असल अगर नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ होता, तो जब अल्लाह के नबी ने दावत दी तो मक्का वालों ने अल्लाह के नबी को नहीं माना, 13 साल का इंतजार कर चुके। अब होना क्या था, कहा जाता कि ए नबी अबू बकर को और ये 100-200 लोगों को लेकर आप मदीना चले जाए, जो ही अल्लाह के नबी मक्का से बाहर आते आसमान से एक अजाब आता, सब मक्का पे खत्म हो जाता। असूल तो यही था, अगर पिछली कौमों को देखें कि सारे दुश्मनों को एक साथ मार दिया जाता, लेकिन अल्लाह ताला ने नबी सल्लम की रहमत की वजह से ऐसा नहीं किया। नहीं किया, पहली बात है कि आप आखिरी नबी थे। अगर आपके सारे के सारे दुश्मन आपके इनकार पे मार दिए जाते तो आगे उनके ईमान लाने की गुंजाइश ना होती और दीन वहीं रुक जाता। दूसरी बात है कि पहले नबियों पर ईमान लाने वाले चंद थे, 1, 2, 3, 4, 6, 10, जबकि नबी सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाने वाले अल्हम्दुलिल्लाह बहुत सारे थे। तीसरी बात है कि अल्लाह ताला इसी कौम जिसने अल्लाह के नबी का इनकार किया उनकी नस्ल में से बाद में इस्लाम लाना चाह रहे थे। जैसे आप देखते हैं कि नबी सल्लम जब ताइफ गए तो आपने वहां बहुत तकलीफ सही, हत्ता के फरिश्ते ने आके ऑफर भी दे दी कि अल्लाह के नबी आप चाहें तो इस पहाड़ को मैं दोनों पहाड़ों को मिलाऊं और ये सब पिस के खत्म हो जाए, तो आपने कहा नहीं रहने दो, शायद इनकी नस्ल से अल्लाह कोई ऐसा शख्स उठा ले कि जो इस्लाम है। और यही हुआ, अल्लाह के नबी के सबर का फल आज मैंने और आपने पाया। सिंध को फतह करने वाला बच्चा मोहम्मद बिन कासिम, ये ताइफ से उठे थे। ये अल्लाह के नबी का सबर था कि आज मैं और आप एक आजाद सिंध की सूरत में देखते हैं। फिर दूसरी एक और चीज समझ लें जिससे आपको थोड़ी सी और भी बातें समझ आएंगी, और वो क्या है, हर नबी को अल्लाह ने भेजा। हम सिर्फ 3 नबियों का तकाबुल करते हैं जो क्लोज के हैं और जिनके नाम पे आज भी कौमें मौजूद हैं। हजरत मूसा, अल्लाह ताला ने उनको भेजा। हमने पीछे सूरह अराफ में बड़ी डिटेल से पढ़ा कि उनके 2 मिशन थे, बनी इसराइल को फिरौन के चुंगल से आजाद कराना, अल्हम्दुलिल्लाह इट्स डन, हो गया। दूसरा उनका इश्क बनी इसराइल को मुनज्जम करके तौरात की रोशनी में इस तरह से किया जाए कि उनके जरिए से बैतुल मुक़द्दस को फतह किया जाए, ये नहीं हो सका। वजह क्या, क्योंकि हजरत मूसा को अच्छे साथी नहीं मिले। दुख की बात तो है, लेकिन इट्स ट्रू, इट्स रियलिटी कि मूसा की जिंदगी में इस्लाम को नाफिज करने का मिशन पूरा नहीं हो सका क्योंकि उनको अच्छे साथी नहीं मिले। सेम यही बात हजरत ईसा अलैहिस्सलाम के साथ हुई। उनके साथ तो लोगों ने हद कर दी, कभी बेचारों की उम्र मुबारक 30 के करीब पहुंची कि उनको सूली पे चढ़ाने की कोशिशें कर दी, वो भी चले गए, ना उनका पूरा हुआ ना इनका बाबा। आगे बात आती है नबी सल्लम की, अल्लाह ने वही काम जो मूसा के दौर में ना पूरा हुआ, ईसा के ना पूरा हुआ, वो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जरिए पूरा किया। और आपके जरिए पूरा होने की 2 बुनियादी वजूहत है जो आपको इन दोनों सूरतों में दिखेंगी। ये जो मैं हेडिंग करी हूँ ना, ये सब सूरत अनफाल और तौबा दोनों के अंदर फिट होंगी। पहली वजह क्या थी कि अल्लाह के नबी को साथी अच्छे मिले। आपके साथी जानिसार थे, लेने वाले नहीं देने वाले थे, उनको अल्लाह पे नजरें लगानी थी, बंदों पे नहीं लगानी। और दूसरा जिसको मैं कह सकती हूँ कि गॉड ऑफ ऑनर देने को दिल करता है अल्लाह के नबी के इस अमल पे कि आपने उनकी तरबियत बड़ी खूबसूरत की, आपने अपने सहाबा की ऐसी प्यारी तरबियत की कि जिसकी वजह से दीन फैला। ये बात भी आपको समझ आ गई। थोड़ा सा और अपने ऊपर सब्र कीजिए, जब्त कीजिए। एक होता है दीन की तबलीग, आप तबलीग करते हैं, उठते हैं उसको बताते हैं, उसको बताते हैं, मैं उठती हूँ उसको बताती हूँ, उधर दर्स उधर दर्स, घरों में जाके दरवाजे खटकाते हैं, आप कहते हैं भाइयों नमाज पढ़ लो, वो कहते हैं अच्छा, कोई खुश होता है कोई नाराज होता है। एक है तबलीग अभियों ने की, इससे अगला मरहला दीन को निफाज का, दीन को इस्टेब्लिश करने का होता है, निफाज दीन कह लीजिए या दीन को लागू करना, इम्प्लीमेंट करना। या ऐसी जैसे आप पाकिस्तान की मिसाल ले लेते हैं क्योंकि अपना मुल्क है तो मिसाल देनी अच्छी लगती है। आप पाकिस्तान के अंदर तब करते हैं, लोगों को दीन सिखाते हैं, बहुत अच्छी बात है, हो रही है अभी भी बहुत, क्या नहीं अभी तक हो सका 60 साल में, दीन नाफिज नहीं हो सका, इस्लामिक लॉज एंड रूल्स नहीं आ सके। दीन की तबलीग और निफाज इस्लाम के बीच में दो चीजें लाजिम है, नंबर एक कुर्बानी और नंबर दो हिजरत। जब लोग तबलीग करें जैसी कर रहे हैं, माशाल्लाह बहुत हजारों लाखों लोग आज दुनिया में इस्लाम की तबलीग कर रहे हैं, लेकिन दीन नाफिज क्यों नहीं हो रहा कि बीच में कुर्बानियां और हिजरों की, हिजरतों की जरूरत है। और हिजरत और कुर्बानी के लिए सिर्फ और सिर्फ ट्रेंड ग्रोह ही तैयार होता है। ये दोनों सूरतें आपको बड़े खूबसूरत तरीके से बताएंगी कि कैसे करेक्टर बिल्डिंग करनी चाहिए, टीम को बिल्डअप कैसे करना है, लोगों के अंदर वो मिशनरी जील कैसे पैदा की है कि वो अल्लाह के दीन के लिए दिन को निकलें, रातों को निकलें, बच्चों को लेकर निकलें, और उनको फिक्र एक बात की है कि किसी तरह से हमसे अल्लाह ताला कोई काम ले। याद रखिए कि ब्राहरा छलांग लगाने से कभी कामयाबी नहीं होती। आज हमें भी तबलीग और इस्लाम के निफाज के बीच में तरबियत, कुर्बानी और हिजरत के मरहलों से गुजरना पड़ेगा। आज इस उम्मत का जो दौर इस वक्त चल रहा है, जिसको मैं और आप गुजार रहे हैं, तो आप देखिए कि इस वक्त अल्हम्दुलिल्लाह कुर्बानी और हिजरतें और इसी तरह से तरबियत के सफर शुरू हो चुके हैं। अब सवाल पैदा होता है कि सूरत नाजिल कब हुई? गजवे बदर चूंकि पहली जंग थी, जब जंग में फतह हासिल हो गई। अब जब जंग में फतह हासिल हुई तो दुश्मनों से बहुत सारा माल मिला, दुश्मन माल छोड़ के हमेशा भागते थे। इस्लाम से पहले तरीकेकार क्या था कि इधर दुश्मन से लड़ाई खत्म, आपस में लड़ाई शुरू, दुश्मन तो भाग जाता और सारे लड़ने वाले खुद आपस में, कहते हैं ना, छीना छपटी में पड़ जाते, जिसकी लाठी उसका भैंस। जो कबीले मजबूत होते थे वो और ले लेते थे, दूसरे दूसरी लेते थे। इस्लाम ने इस रस्म को तोड़ा। सहाबा चूंकि हर काम अल्लाह के नबी की गाइडलाइन में करते थे, अपनी मर्जी से खुद सरी से कोई काम नहीं करते थे, लिहाजा जब गजवे बदर में माले गनीमत सामने आया तो सवाल पैदा हुआ कि इसका क्या किया जाए। तो उसी सवाल से ये सूरत शुरू होती है।